म चर्चको पास्टरको रूपमा स्थापना कालदेखि नै सेवा गर्दै आएको छु र मलाई यो सेवा काय एकदमै मनपर्छ। मेरो लागि पास्टरीय सेवा कायमा यसरी पूर्णकालीन रूपमा समर्पित हुनु जस्तो अर्को ठुलो र अर्थपूर्ण काम केही छ जस्तो मलाई लाग्दैन। मेरो लागि जहाँ वचनको तयारीमा उहाँको जनहरूको लागि प्रार्थनामा र हरेक हप्ता उहाँको वचनको शिक्षामा पूर्ण रूपमा समय दिन पाइन्छ, यो जस्तो सुअवसर अरू कुनै सेवकाईले दिन्छ जस्तो मलाई लाग्दैन। साथै हामी नयाँ मानिसहरूलाई प्रभुमा आउँदै गरेको र विश्वासीहरू जन्मिँदादेखि अनि ऊ ताते सर्दै ऊ कुद्दै गरेको देख्दाखेरि अथवा आत्मिक वृद्धि गरेको त्यो देख्ने अवसर हामी पास्टरहरूले हामी पाउने गर्छौँ। पास्टर सेवकाई भनेको बसको अगाडिको सिटमा बसेर पहाडको बाटो हुँदै यात्रा गरे जस्तै हो, जहाँ सृष्टिको सुन्दरता र चुनौती दुवैलाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइन्छ। यदि तपाईँले मलाई पास्टर इसाई, यदि तपाईँ पास्टर नबन्नुभएको भए चाहिँ के भन्नुहुन्थ्यो भनेर सोध्नुभयो भने म तपाईँलाई इमान्दारीपूर्वक जवाफ दिने थिएँ कि म पास्टर बाहेक अरू केही बनेको भएको कल्पना गर्न सक्दिनँ। मेरो लागि यो सबैभन्दा ठुलो अवसर हो। मलाई बाँधेर राख्नुहोस्, मलाई थुनेर राख्नुहोस्, म जसरी पनि म यो पुलपिटमा आउँछु, जसरी म परमेश्वर वचन प्रचार गर्छु, न यो नगरी म बस्नै सक्दिनँ। परमेश्वर वचन घोषणा नगरी, परमेश्वरको जनहरूलाई नसिकाइकन, उनीहरूको सेवा नगरिकन, गोठालो नगरिकन म सक्दै सक्दिनँ। त तपाईँलाई थाहा छ 10 वर्ष अघि यो मेरो प्रतिबद्धता थिएन। 10 वर्ष अगाडि कुरा, साँचो नराटी भन्नुपर्दा म कहिल्यै पास्टरै बन्न चाहदिन थिएँ। मेरो सूचीमा धेरै लामो कुराहरू थियो, पास्टर यहाँ तल थियो, पास्टर सेवकाई म के बन्न चाहन्थेँ तपाईँलाई थाहा छ? म एक महान प्रभावकारी आराधना अगुवा बन्न चाहन्थे, वर्सिप लिडर बन्न चाहन्थे। त्यस बेला मलाई चिन्ने सबैले मलाई वर्सिप लिडरको रूपमा, आराधनाको अगुवाको रूपमा चिन्थे। अग्लो, दुब्लो, पातलो, गिटार बोकेर ट्रेन्डी होइन गीतहरू गाउँदै हिँड्ने व्यक्तिको रूपमा, चर्च चर्च जाँदै स्पेसल गीतहरू प्रेजेन्टेसन गर् होइन स्पेसल भजनहरू गाउँदै हिँड्ने व्यक्ति। त्यस बेला मानिसहरूले मलाई त्यसको समयमा त्यसरी नै हेर्ने गर्थ्यो। म सङ्गीतमा धेरै रुचि राख्थेँ र कृपया मलाई न्याय नगर्नु होला, तर म त्यो समय हिलसङको ठुलो फ्यान थिएँ। यदि तपाईँ हिलसङसँग परिचित हुनुहुन्न भने हिलसङले समकालीन चर्च सङ्गीतको एक शैलीलाई, एउटा संस्कृतिलाई यसले प्रतिनिधित्व गर्दछ, जुन समृद्धि केन्द्रित, भावनात्मक रूपमा प्रेरित र ईश्वरशास्त्रीय रूपमा सतै हुन्छ र प्राय शब्दहरू धेरैचोटि दोहोरिरहने तथा भावना केन्द्रित हुन्छ। त्यस बेला मलाई साँच्चै लाग्थ्यो कि नेपाली चर्चहरूलाई हिलसङको खाँचो छ, हामीलाई अलिक अध्ययारो कोठा र अलिक अध्ययारो मञ्च, केही झलक झुलुक लाइटहरू अनि केही धुवाँहरू उडिरहेको अनि भावनात्मक रूपमा मन सुन्ने त्यो सङ्गीत बजिरहेको त्यो वातावरण हुनुपर्छ जस्तो लाग्थ्यो मलाई चर्चमा। र म साँच्चै नै चर्चको आराधनालाई सुधार गर्न चाहन्थेँ। तर विडम्बना, आइरोनी भनौँ, के छ भने मैले फर्केर हेर्दा मलाई महसुस हुन्छ कि मैले साँचो आराधना के हो भन्ने कुरा नै बुझेको रहेनछु। त्यस बेला मेरो लागि आराधनाको अर्थ गायन थियो, आराधनाको अर्थ सङ्गीत थियो, आराधनाको अर्थ स्तुति प्रशंसा थियो। अनि तपाईँको लागि नि जब तपाईँ यो आराधना भन्ने शब्द सुन्नुहुन्छ, तपाईँको दिमागमा तुरुन्तै के आउँछ? आराधना भनेको के हो? What is worship? आराधना के हो? कृपया मसँग युहन्ना 4 अध्यायलाई पठाउनुहोस्। हामी आज यही प्रश्नको बारेमा विचार गर्दैछौँ। युहन्नाको यो पुस्तक नयाँ करारमा पढ्दछौँ, पृष्ठ सङ्ख्या 1436 तपाईँले यसलाई भेटाउन सक्नुहुन्छ। यदि दायाँ बायाँ तपाईँको कोही बसिराख्नु भएको छ, कोही मित्रहरूलाई यो खण्ड भेटाउन गाह्रो भइरहेको छ भने कृपया उहाँलाई सहायता गर्नुहोला। युहन्ना 4 अध्याय एक पददेखि नै हामी पढ्नेछौँ, हामी 26 पदसम्म। युहन्ना 4 अध्यायको 1 पदबाट म सुरु गर्दैछु। कृपया तपाईँहरूले आफ्नो बाइबलमा यतिखेर मैले पढिरहँदाखेरि हेर्नुहोला अनि मलाई सुन्नुहोला। युहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिसमा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीले सुने। वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाले बप्तिस्मा दिन्थे। जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहुदिया छोडेर फेरि गालिलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। येशू यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आए। येशूले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँको चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भने, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई पानी माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भने, हजुर, तपाईँसित उघाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुबभन्दा ठुला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए। यसो त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँलाई भने, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन। येशूले त्यसलाई भन्नुभयो, जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भने, मेरो पति छैन। येशूले तिमीलाई भन्नुभयो, तिम्रो पति छैन भने तिमीले ठिकै भन्यो, किनभने तिम्रो 5 जना पति भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो पति होइन। तिमीले यो साँची भनेकै हो, साँचो भनेकै हो। त्यस स्त्रीले उहाँलाई भने, हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु। हाम्रो पुर्खाले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुसलेम हो। येशूले तिमीलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौ सो जान्दछौँ, किनभने मुक्ति चाहिँ यहुदीबाट आउँछ। तर बेला आइरहेको छ र त्यो बेला अहिले नै हो, अहिले हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। त्यस स्त्रीले उहाँलाई भने, म जान्दछु कि मसीहा आउनुहुन्छ जसलाई ख्रीष्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताइदिनुहुनेछ। येशूले तिनलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हो। हामीले महत्त्वपूर्ण प्रश्नहरू भन्ने वचनको श्रृङ्खला सुरु गरिसकेका छौँ। यहाँलाई थाहा छ अहिलेसम्म हामीले सुसमाचार के हो, ए क्रिस्चियन को हो, चर्च के हो भन्ने प्रश्नहरू हेरिसकेका छौँ। र आज हामी यो वचनको श्रृङ्खलाको 4 प्रश्नमा आइपुगेका छौँ, आराधना के हो, आराधना के हो। सुसमाचार विश्वास गर्ने व्यक्ति क्रिस्चियन भन्छ, त्यो क्रिस्चियन चर्चमा सामेल हुन्छ, एउटा चर्च परिवारको हिस्सा बन्छ। अब त्यो चर्च मा के हुन्छ, आराधना हुन्छ। तर आराधना के हो, आराधनाको सन्दर्भमा हामीले केही प्रश्नहरू सोध्न सक्छौँ, महत्त्वपूर्ण प्रश्नहरू। आराधना के हो, हामी किन आराधना गर्छौँ र हामी कसरी आराधना गर्छौँ? तपाईँ लेख्दै हुनुहुन्छ भने यो 3 कुराहरू लेख्न सक्नुहुन्छ वचनको बुधाहरूको रूपमा। पहिलो, आराधना के हो र दोस्रो हामी किन आराधना गर्छौँ र तेस्रो हामी कसरी आराधना गर्छौँ. वाट इज वर्सिप, वाइ वी वर्सिप एन्ड हाउ वी वर्सिप. आराधना के हो, आराधना किन गर्छौँ र आराधना कसरी गर्छौँ, के हो, किन र कसरी, यो तिनवटा कुराहरू. सो सबभन्दा पहिले हामी हेर्नेछौँ आराधना के हो. अनि तपाईँलाई एउटा कुरा म बताइदिइहालौँ कि हामी यहुन्ना चार दैको एकदेखि यो 29 पदसम्म हामी सबै मिहिन तरिकाले व्याख्या गर्नेवाला छैन, पद बाई पद जानेवाला छैन. तर आराधना भन्ने मुख्य विषयमा रहेर यो खण्डलाई हामी हेर्दै जानेछौँ आवश्यक परे खण्डमा. सो आराधना के हो भन्ने प्रश्नबाट सुरु गरौँ. आराधना के हो, पहिलो आराधना के होइन त्यसबाट सुरु गरौँ. आराधना भनेको स्तुति प्रशंसाको भाग होइन. सुन्नुभयो तपाईँहरूले, आराधना भनेको स्तुति प्रशंसाको भाग होइन. आराधना भनेको 15 मिनट अथवा 30 मिनटसम्म नन स्टप भजन गाउनु, कराउनु, स्वतन्त्रता गुमाउनु, आफ्नो दुनियाँमा हराउनु होइन. मलाई थाहा छ जब तपाईँ आराधना शब्द सुन्नुहुन्छ प्राय तपाईँको दिमागमा गायन आउँछ, प्राय मानिसको दिमागमा सङ्गीत आउँछ, नन स्टप म्युजिक आउँछ, 15 मिनटको स्तुति प्रशंसा आउँछ. र हिजो आज त चर्चहरूमा स्तुति प्रशंसा पनि भन्न छोडिएको रहेछ, अहिले त आराधना भन्दो रहेछ स्तुति प्रशंसा पनि. सायद तपाईँको मनमा पनि यतिखेर चलिरहेको होला, तपाईँ पहिलोचोटि यहाँ चर्चमा हामीसँग यस आराधना सेवामा सहभागी हुनुभएको छ भने कि खोइ यो त चर्चमा अहिलेसम्म आराधनै भएको छैन भनेर मनमा कता कता प्रश्न तपाईँको उब्जिरहेको होला. तर प्रियहरू, स्तुति प्रशंसा नै त्यो 15 मिनटको छुट्याइएको त्यो विशेष भाग नै आराधना होइन. आराधना गायनभन्दा सङ्गीतभन्दा धेरै धेरै महत्त्वपूर्ण, फराकिलो, गहन छ. आराधना भनेको हाम्रो व्यक्तिगत अनुभव र वा गायनको समयमा हामीलाई महसुस हुने कुरा पनि होइन. मैले केही केही मानिसहरूलाई यसो भन्दै गरेको सुनेको छु, चर्च एकदमै राम्रो छ, फलानु चर्च, वचन कति राम्रो, तर आराधना चाहिँ त्यहाँ नहुँदो रहेछ है. वा अरू कसैले यसरी पनि भनेको मैले सुनेको छु, आराधना एकदमै राम्रो थियो, आशिषमय थियो, मलाई त्यो चर्चको आराधना एकदमै मनपर्छ, तर वचन ठिकै थियो. तर मलाई लाग्छ हामीले आराधना र परमेश्वरको वचनलाई छुट्याउनु मिल्दैन. जब हामी अहिले बसिरहेको छौँ, म प्रचार गरिरहेको छु, तपाईँ सुनिराख्नु भएको छ, यहाँ आराधना भइरहेको छ. यदि तपाईँले सुनिराख्नु भएको छ, ध्यान दिइराख्नु भएको छ भने, हामीले वचन गाएर परमेश्वरको आराधना गऱ्यौँ, हामीले प्रार्थनाद्वारा परमेश्वरको आराधना गऱ्यौँ, वचन एकसाथ पढेर परमेश्वरको आराधना गऱ्यौँ, र अहिले हामी वचन प्रचार र सुनवाईद्वारा परमेश्वरको आराधना गर्दैछौँ. र धेरै मानिसहरूलाई यस्तै लाग्छ कि उनीहरूले प्राय गायनलाई आराधना ठान्छन् र वचनलाई अर्को केही ठान्छ. तर बाइबलले यी दुई कुरालाई छुट्टा छुट्टै कुरा मान्दैन. यसु र सामरी स्त्री बीचको कुराकानी आराधनामा केन्द्रित थियो, तर म पक्का छु कि यहाँ यसु र सामरी स्त्रीले गायनको बारेमा, सङ्गीतको बारेमा कुरा गरिरहेका थिएनन्. उहाँहरूले आराधनाको बारेमा कुरा गरिराख्नु भएको थियो र त्यो सङ्गीतभन्दा धेरै गहन थियो. त्यसैले अर्को पटक कुनै चर्चमा ए यहाँ त आराधना हुँदैन रहेछ भनेर आफ्नो फैसला सुनाउन अगाडि, न्याय गर्न अघि, म तपाईँहरूलाई आराधना भनेको के हो त्यो पहिले बुझ्नुहोस् भनेर आग्रह गर्न चाहन्छु. हामी हाम्रो चर्चमा हामी जुन जुन ठाउँबाट आएको छ, हामी कसरी आराधना गर्थ्यौँ त्यस कुराको अनुभव अभ्यासको आधारमा हामीले अरू चर्चहरूको न्याय गर्न मिल्दैन. हामीले परमेश्वरको वचन खोलेर मात्र हामीले चर्चको गतिविधिलाई निहाल्नुपर्ने हुन्छ. सो त्यसो भए आराधना भनेको के हो? आराधना भनेको एउटा परिभाषा दिउँ. आराधना भनेको परमेश्वर जो हुनुहुन्छ र उहाँले सृष्टिमा र हाम्रो उद्धारमा जे गर्नुभएको छ त्यसप्रतिको हाम्रो हृदयदेखिको नै प्रतिक्रिया हो. सो फेरि म दोहोऱ्याउन चाहन्छु, आराधना भनेको परमेश्वर जो हुनुहुन्छ, उहाँको गुण, उहाँको चरित्र, उहाँ पवित्र हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ, सो परमेश्वर जो हुनुहुन्छ उहाँले सृष्टिमा जे गर्नुभएको छ र हाम्रो मुक्तिमा उहाँले जे गर्नुभएको छ त्यसप्रतिको हाम्रो हृदयदेखिको प्रतिक्रिया हो, प्रतिउत्तर हो आराधना. सो अगाडि बढ्न अघि आराधना भन्नाले हामी के कुरा गरिरहेको छैन भन्ने कुरा स्पष्ट पार्नु महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई. सो परमेश्वर जो हुनुहुन्छ र उहाँले सृष्टि र उहाँको उहाँले हाम्रो उद्धारमा जे गर्नुभएको छ त्यसप्रतिको हाम्रो हृदयदेखि प्रतिक्रिया गर्ने आराधना हो भने यो त हामी व्यक्तिगत आराधनाको रूपमा पनि गर्न सक्छौँ. तर हामी यहाँ व्यक्तिगत आराधनाको रूपमा आराधनाको बारेमा कुरा गरिरहेको छैनौँ. व्यक्तिगत आराधनाले तपाईँ र परमेश्वर बिचको हरेक बिहानको अथवा बेलुकाको समयलाई जनाउँदछ. जहाँ तपाईँ धर्मशास्त्र खोल्नुहुन्छ, परमेश्वर वचन खोल्नुहुन्छ र पढ्नुहुन्छ अनि प्रार्थनामा समय बिताउनुहुन्छ. र म आशा गर्छु यदि तपाईँले आफूलाई क्रिस्चियन ठान्नुहुन्छ भने, तपाईँ यहाँ बसिराख्नु भएको छ भने, म आशा गर्छु कि तपाईँहरू प्रत्येकले हरेक बिहान परमेश्वरसँग व्यक्तिगत समय बिताइराख्नु भएको छ. म आशा गर्छु तपाईँले आज बिहान पनि बाइबल पढ्नुभयो. म आशा गर्छु तपाईँले आज बिहान पनि प्रार्थना गर्नुभयो. हिजो बिहान पनि बाइबल पढ्नुभयो, हिजो बिहान पनि प्रार्थना गर्नुभयो. तपाईँले क्रिस्टलाई पछ्याएको कति वर्ष भयो, त्यो वर्ष जति त्यति समयसम्म नै तपाईँले परमेश्वरसँग व्यक्तिगत रूपमा समय बिताइराख्नु भएको छ. म आशा गर्छु यो तपाईँको जीवनमा भइरहेको छ. यदि त्यो भइरहेको छैन भने समथिङ इज रङ, केही गडबडी छ, तपाईँले आफूलाई जाँच्नुहोस् र व्यक्तिगत आराधनालाई प्राथमिकता दिनुहोस्. र हामी यहाँ आराधनाको विषयमा कुरा गरिरहेको छौँ, तर हामी पारिवारिक आराधनाको विषयमा पनि कुरा गरिरहेको छैनौँ. यो कुरामा हामी स्पष्ट हुनुपर्छ. पारिवारिक आराधनामा तपाईँ र तपाईँको परिवार, छोराछोरी होइन बुबा सबै भेला भएर धर्मशास्त्र पढ्नुहुन्छ, भजन गाउनुहुन्छ, प्रार्थना गर्नुहुन्छ, त्यसलाई भन्छ पारिवारिक आराधना. र म फेरि यो आशा गर्दछु कि केसिबिसीको हरेक घरनामा दैनिक पारिवारिक आराधना भइरहेको छ. म आशा गर्छु हिजो बेलुका पनि तपाईँको परिवारमा आराधना भयो. म आशा गर्छु अस्ति बेलुका पनि भयो, गएको हप्ता, गएको महिना, वर्षभरि तपाईँको घर घरमा प्रत्येक विश्वासी घर घरमा पारिवारिक आराधना भइरहेको छ. यदि भइरहेको छैन भने के भइरहेको छ? म अन्यल के भन्छु, म अड्कल काट्न सक्छु के भइरहेको छ. हरेक बेलुका सबैजना आफआफ्नो मोबाइलमा, आफआफ्नो कोठामा व्यस्त व्यस्त हुनुहुन्छ. सो म तपाईँलाई आग्रह गर्छु, मोबाइल बन्द गर्नुहोस्, टिभी बन्द गर्नुहोस् र परिवार एकसाथ भेला हुनुहोस्, एटलिस्ट 15 मिनटको समय पारिवारिक आराधना बिताउनुहोस्. र हामी हाम्रो जीवन नै आराधना भन्ने विषय पनि हेरिरहेको छैनौँ, यद्यपि यो एकदम इम्पोर्टेन्ट छ. हाम्रो जीवनका सबै कुरा हामी जे गर्छौँ त्यो परमेश्वरको महिमाको लागि हामी गर्छौँ. चाहे हामी खेत जोतौँ, हामी गाई धुँ, चाहे हामी शौचालय सफा गरौँ, वा हामी चाहे हामी बच्चाको डाइपर बदलौँ, यो सबै परमेश्वरको आराधनाको भाग हुनुपर्छ. हामी सबै परमेश्वरको महिमाको लागि गर्छौँ. हाम्रो काम नै आराधना हो. हामी 6 दिन अरू कुनै कुराको आराधना गर्दैनौँ र त्यसपछि एक दिन चाहिँ शनिबारको दिनमा चाहिँ परमेश्वरको आराधना गर्ने भेला हुँदैनौँ. हामी हप्तैभरि परमेश्वरको आराधना गर्छौँ. आराधना 24/7 हुनुपर्छ. हाम्रो जीवनशैली नै आराधना हो. हप्ताको सातै दिन र सधैँ हामीले परमेश्वरको आराधना गर्नुपर्छ. तर हामीले कुरा गरिरहेको आराधना चाहिँ सामूहिक आराधनाको बारेमा हो. चर्चको रूपमा भेला भएर सँगै गरिने हामी आराधनाको बारेमा कुरा गरिरहेको छौँ. त्यस यो यही नै चर्चको उद्देश्य हो. क्रिस्चियनको रूपमा हामी यही गर्छौँ, एकसाथ भेला भएर चर्चको रूपमा हामी यही गर्छौँ. हामी सामूहिक रूपमा परमेश्वरको आराधना गर्छौँ. सो हामी यहाँ व्यक्तिगत आराधनाको निम्ति भेला भएको छैनौँ, यहाँ हामी पारिवारिक आराधनाको निम्ति भेला भएका छैनौँ, तर यहाँ हामी सामूहिक आराधनाको निम्ति भेला भएका छौँ. तर सामूहिक आराधना यहाँ हामी यो 1.5-2 घन्टाभित्र जे गर्छौँ त्यो सबै हाम्रो व्यक्तिगत आराधनाबाट, हाम्रो पारिवारिक आराधनाबाट, हाम्रो निजी आराधनाबाट, जीवनशैलीको आराधनाबाट नै उत्पन्न हुनुपर्छ. हाम्रो सम्पूर्ण जीवन नै आराधना हुनुपर्छ. अन्यथा जब हामी सँगै भेला हुन्छौँ तब हामीले गर्ने सबै कुरा, हाम्रो प्रार्थना, हाम्रो गायन, हाम्रो प्रचार केवल एउटा प्रदर्शन मात्र हुनेछ. बुझ्नुभयो नि? यदि हप्ताभरि तपाईँ अरू कुनै कुराको अरू नै कुराको आराधना गरेर तपाईँ जिइराख्नु भएको छ, तर शनिबार मात्र तपाईँ परमेश्वरको आराधना गर्ने भेला हुँदै हुनुहुन्छ भने तपाईँले पर्फर्मेन्स दिइराख्नु भएको छ, प्रस्तुति दिइराख्नु भएको छ. द्याट इज नट वर्सिप, त्यो आराधना होइन. सो पहिलो कुरा आराधना के हो त्यो कुरामा हामी क्लियर हुनु पर्यो. मलाई आशा छ तपाईँहरू यसमा स्पष्ट भइसक्नु भएको छ आराधना. त्यसो भए दोस्रो प्रश्न, हामी किन आराधना गर्छौँ? हामी किन आराधना गर्छौँ? हामीले परमेश्वरको आराधना गर्नुको दुईवटा कारणहरू छ. पहिलो कारण, हामी परमेश्वरको आराधना गर्छौँ किनभने हामी उहाँको आराधना गर्नैकै लागि सृष्टि गरिएका थियौँ. र दोस्रो, हामी उहाँको आराधना गर्नको लागि बचाइएका छौँ. Why we worship? We worship because we were created to worship and we were saved to worship. जब परमेश्वरले आदम र हव्वालाई आफ्नो स्वरूपमा बनाउनुभयो, उहाँले तिनीहरूलाई आराधक बनाउनुभयो. जब उहाँले उनीहरूलाई आशिष दिनुभयो र फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाओ भन्नुभयो, उहाँले आदम र हव्वालाई परमेश्वरको आराधकहरूले पृथ्वी भर्दै जाओ भन्ने आज्ञा दिनुभएको थियो. परमेश्वरले हरेक कुरा आफ्नो महिमाको निम्ति सृष्टि गर्नुभयो. हरेक कुरा, स्वर्ग र पृथ्वी, समुद्रहरू र ती सबै कुराहरू, त्यसमा भएको सबै कुराहरू परमेश्वरको महिमा प्रकट गर्नको लागि सृष्टि भएका छन्. परमेश्वरले मानिसलाई पनि आफ्नो महिमाको निम्ति, आफ्नो आराधनाको निम्ति उहाँले बनाउनुभयो. तर उत्पत्ति तीन अध्यायमा एउटा भयानक घटना घट्यो. आदम र हव्वाले परमेश्वरको आराधना अथवा परमेश्वरको महिमाको लागि जिउनको सट्टा उनीहरूले आफ्नै महिमा खोजे. उहाँको वचनमा रहेर परमेश्वरको आराधना गर्नुको सट्टा आदम र हव्वाले परमेश्वरको आज्ञा भङ्ग गरे र यसको नतिजा एकदमै डरलाग्दो थियो. मानिस पापमा पतन भयो र एकमात्र साँचो परमेश्वरको आराधना गर्नबाट असक्षम बन्यो. आराधना हरेक मानिसमा अन्तर्निहित छ, इनबिल्ट छ. हरेक व्यक्तिले केही न केही कुराको आराधना गर्छ. हरेक व्यक्ति आराधक हो. एभ्री वान अ वर्सिपर. एभ्री वान, हरेक क्रिस्चियनहरू मात्र आराधक होइन, सबै मानिस नै आराधकहरू हुन्. तर परमेश्वरको अनुग्रह बिना कसैले पनि साँचो र जीवित परमेश्वरको आराधना गर्न सक्दैन, जो वास्तवमा सबै आराधना पाउन योग्य हुनुहुन्छ. पापले गर्दाखेरि परमेश्वरको आराधना गर्नु र उहाँलाई उचित सम्मान दिनुको सट्टा मानिसहरूले सृष्टि गरेका थोकहरूलाई आराधना गर्न पुगेका छन्. मानिसहरू सृष्टिकर्ताबाट सृष्टितर्फ फर्किएका छन्. त्यसकारण कोही मानिसले पैसालाई आराधना गर्छन् अथवा पैसालाई पुज्छन्, कोही मानिसले सम्बन्धलाई पुज्छन्, कोही मानिसले यौनलाई पुज्छन्, कोही मानिसले आफ्नो करियरलाई पुज्छन्, कोही मानिसले आफ्नो पढाइलाई पुज्छन्, कोही मानिसले आफ्नै शरीरलाई पुज्छन्. सबै मानिसले कि त दृश्य भौतिक मूर्तिहरूको आराधना गर्छ कि त अदृश्य हृदयका मूर्तिहरूको आराधना गर्छ. सबै मानिस आराधक हो. तर आदम र हव्वाले उहाँको आज्ञा अवज्ञा गर्दा परमेश्वरले कथालाई त्यहीँ अन्त गर्नु भएन. स्टोरी डजन्ट एन्ड देयर. उहाँले एकजना मुक्तिदाता, एक मसिया पठाउने प्रतिज्ञा गर्नुभयो, जसले मानिसको हृदयमा साँचो आराधना पुनः स्थापित गर्नुहुनेछ. र उत्पत्ति 3:15 परमेश्वरले सर्पलाई भन्नुभयो, त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुचो डस्नेछस्. र उत्पत्ति 12:10 जब हामी आइपुग्छौँ, स्त्रीको त्यो प्रतिज्ञा गरेको त्यो सन्तान अब्राहमका वंशबाट अथवा अब्राहमको सन्तानबाट आउनेछ. त्यसैले यीशुले सामरी स्त्रीलाई भन्नुभयो, मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ. यसको अर्थ सामरी स्त्रीले यहाँनिर उल्लेख गरेका याकुब र योसेफ जस्ता नाउँहरू एकदम महत्त्वपूर्ण छ. ती नाउँहरू यहुदी नाउँहरू थिए, यहुदी नाउँहरू. यसुले माथि के भन्नुहुन्छ, मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ. सामरीले लिएको नामहरू यहुदी नामहरू थिए. ती नाउँहरूले परमेश्वरको उद्धारको इतिहासको कथामा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ. त्यो नाउँहरूले योसेफ याकुबका छोरा थिए, याकुब इसाकका छोरा थिए, इसाक अब्राहमका छोरा थिए. र अब्राहमलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि उसको सन्तानद्वारा, स्त्रीको सन्तान जो मसिहा हुनुहुन्छ, जो प्रतिज्ञा गरेको राजा हुनुहुन्छ, ख्रिस्ट हुनुहुन्छ, उहाँ आउनुहुनेछ र उहाँले परमेश्वरका आराधकहरूलाई उहाँले मुक्ति दिनुहुनेछ. र येशु ख्रिस्ट प्रतिज्ञा गरेको मसिहा हुनुहुन्छ. र 25 स्त्रीले येशुलाई यसो भनेको छ. यस एकपल्ट हेर्नुहोस् न, 25 यो हुन 4:25 त्यस स्त्रीले उहाँलाई भने, म जान्दछु कि मसीहा आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। त्यसपछि यसुले त्यस स्त्रीलाई यसो भन्नुभयो, होइन एकदमै राम्रो, वेल डन, गुड जम्प, मसीहाको प्रतीक्षा गरिरहनु, उहाँ आउनै लाग्नु भएको छ। तर यसुले त्यस स्त्रीलाई यसो भन्नुभयो, तिमीसँग बोल्ने म उही हो, आई एम द मसीहा, त्यो प्रमिस्ड मसीहा मै हुँ, त्यो प्रतिज्ञाको सन्तान मै हुँ। स्त्रीले अगाडि के भनेको थियो, के तपाईँ हाम्रो पुर्खा याकुबभन्दा ठुलो हुनुहुन्छ? यस, यसुको एन्सर त्यही हो, म अब्राहमभन्दा महान छु, अब्राहम मेरो दिन देखेर खुसी भएको थियो, आई एम ग्रेटर देन मोजेस, आई एम ग्रेटर देन जेकब। यसु ख्रिस्ट त्यही दाबी गर्नुहुन्छ, आई एम। तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई र मानिसहरूलाई सबै कुरा बताइदिए। प्रियहरू, त्यो दिन यसु इनारमा संयोगवश हुनुहुन्थेन, यो कुरा बुझ्नुपर्छ। सामरी स्त्रीसँगको उहाँको भेट, यो वार्ता कुनै दुर्घटना थिएन, यो भाग्यवश भएको कुरा थिएन, तर येशु ख्रीष्ट सामरी स्त्रीलाई बचाउनै भनेर इनारमा जानुभएको थियो र पर्खिराख्नु भएको थियो, जसले नचिनेको ईश्वरको आराधना गर्दै थिइन्। र फेरि धेरै तरिकाले यो सामरी स्त्रीले सम्पूर्ण मानिस जातिलाई प्रतिनिधित्व गर्दछ, हामीलाई पनि। त्यस स्त्री जस्तै हामी सबै आराधक हौँ, तर हामी सबैले केही न केही कुराको आराधना गरिरहेको थियौँ। हामीले परमेश्वर बाहेक सबै कुराको आराधना गर्यौँ। एकपल्ट तपाईँले ख्रिस्ता चिन्नु पूर्वको समयलाई याद गर्नुहोस् न, हामी केही कुराको पछि भागिरहेको थियौँ। हामीले सृष्टिकर्ताको साट्टा हामीले सृष्टि गरेका चिजहरूको आराधना गर्यौँ। तर परमेश्वरले आफ्नो कृपामा आजभन्दा 2000 वर्ष पहिले हामीलाई हाम्रो पापहरूबाट, विद्रोहबाट बचाउन र आफूतर्फ फर्काउन येशु ख्रिस्टलाई संसारमा पठाउनु भयो। अनि येशु ख्रिस्टले हाम्रो सट्टामा क्रुसमा मरेर मृत्युबाट पुनर्जीवित भएर हामीलाई छुटकारा दिनुभयो, ताकि हामी फेरि साँचो परमेश्वरको आराधक बन्न सकौँ। सो प्रियहरू, मुक्ति भनेको हाम्रो हृदयमा परमेश्वरको आराधनाको पुनर्स्थापना हो, यो हाम्रो आराधनाको दिशा परिवर्तन हो। द सेल्भेसन इज द रिओरिएन्टेसन अफ आवर वर्सिप। हामी एक समय कुनै थोकको आराधना गरिरहेको थियौँ, हाम्रो आराधना एक दिशातर्फ गइरहेको थियो, तर अब मुक्तिमा यो सही दिशामा फर्काइएको छ। हामीले जसलाई आराधना गर्नुपर्ने हो अब उहाँलाई आराधना गर्ने हामी बनाइएका छौँ। अब हामी उहाँको आराधना गर्छौँ जसको आराधना गर्नको लागि सृष्टि गरिएका थियौँ। एक समय हाम्रो पाप र पतित अवस्थामा साँचो परमेश्वरको आराधना गर्न हामी असमर्थ थियौँ, तर अब हामी साँचो र जीवित परमेश्वरको आराधना गर्न बचाइएका छौँ। त्यसैले अब हामी नचिनेको परमेश्वरको आराधना गर्दैनौँ, हामी जे आराधना गर्छौँ सो जान्दछौँ। हामी आराधना गर्नको निम्ति बचाइयौँ र हामी अब आराधना गर्नको निम्ति बाँच्छौँ। वी वर सेभ टु वर्सिप एन्ड नाउ वी लिभ टु वर्सिप। हामी जे गर्छौँ परमेश्वरको आराधना निम्ति गर्छौँ। प्राय मानिसहरूले के कुराको आराधना गर्न चाहन्छ, ती कुराहरू कारण गर्न चाहन्छ, होइन, जुन कुरा उनीहरूलाई जीवन दिने प्रतीक गर्छ, जुन कुरा उनीहरूलाई सन्तुष्टि दिने प्रतीक गर्दछ, जुन कुरामा उनीहरूले आफ्नो सफोक देख्दछ, खुसी देख्दछ, त्यही कुरालाई मानिसले पुज्छ। तर साँचो जीवन, साँचो खुसी, साँचो सन्तुष्टि केवल साँचो परमेश्वरलाई चिन्नुमा र उहाँको आराधना गर्नमा मात्र पाइन्छ। त्यस कारण प्रियहरू, संसारका पानीमा जसले परमेश्वर बाहेक सबै कुरालाई प्रतिनिधित्व गर्दछ, यो संसारको पानीमा हामी जीवन भेट्दैनौँ। संसारको थोकहरूमा हामी जीवन भेट्दैनौँ। यो संसारको थोकहरूले हामीलाई सन्तुष्ट पार्दैन। यो संसारको थोकहरूले हाम्रो यो आराधनाको निम्ति तृषित यो हृदयलाई भर्न सक्दैन। पैसाले, प्रसिद्धिले, सफलताले, खाना, सम्बन्धले, कुनै पनि कुराले हामीलाई सन्तुष्ट पार्न सक्दैन। त्यस कारण प्रियहरू, यी थोकहरूको पछि नलाग्नुहोस्। यी थोकहरूमा जीवन छैन। तपाईँको साँचो आनन्द त परमेश्वरलाई चिन्नु र उहाँको आराधना गर्नुमा पाइन्छ। जबसम्म हाम्रो हृदयले उहाँमा विश्राम पाउँदैन तबसम्म जबसम्म परमेश्वर जसले तपाईँलाई आफ्नो महिमाको लागि बनाउनु भयो तपाईँको हृदयमा बास गर्नुहुन्न तबसम्म तपाईँ सधैँ बैचेन नै रहनुहुनेछ। तपाईँले सधैँ आफूभित्र केही कुरा रित्तो खाली महसुस गर्नुहुनेछ। यु ह्याभ एभ्रिथिङ यट यु फिल एम्टी। सबै कुरा हुँदा पनि तपाईँ रित्तो महसुस गर्नुहुन्छ र तपाईँ कुनै कुराको आराधना गरिरहनुहुनेछ। तर प्रिय परमेश्वरले तपाईँलाई उहाँबाट पिउन या निम्तो दिँदै हुनुहुन्छ। येशु ख्रीष्टले तपाईँलाई उहाँबाट पिउनलाई बोलाउँदै हुनुहुन्छ। येशु ख्रीष्ट अनन्तको जीवनको पानी हुनुहुन्छ। जसले उहाँबाट पिउँछ उसलाई कहिले तिर्खा लाग्ने छैन किनकि ऊ सधैँको लागि तृप्त बनाइनेछ। र तपाईँ आज यहाँ हुनुहुन्छ तर तपाईँले ख्रीष्टलाई पछ्याउनु भएको छैन भने हामी एकदम खुसी छौँ तपाईँहरू यहाँ हुनुहुन्छ। तपाईँहरूलाई यो कुरा म बताउन चाहन्छु कि येशूलाई तपाईँको बारेमा सबै कुरा थाहा हुँदाहुँदै पनि उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र उहाँ कहाँ आएर त्यो अनन्तको जीवनको पानी पिउने तपाईँलाई उहाँले आह्वान गर्दै हुनुहुन्छ। सो कृपया आफ्नो पापबाट फर्किनुहोस्। ए तपाईँ क्रिस्चियन हुनुहुन्न भने पापबाट फर्किनुहोस् र येशूमा विश्राम पाउनुहोस्। येशूमा विश्वास गर्नुहोस् र मुक्ति पाउनुहोस्। किनकि मुक्ति यहुदीबाट आउँछ, मुक्ति ख्रीष्टबाट आउँछ। प्रियहरू, हामी परमेश्वरको आराधना गर्न सृष्टि गरेका थियौँ र हामी परमेश्वरको आराधना गर्न बचाएका छौँ। तर हामी उहाँको आराधना कसरी गर्छौँ? हजुरको वचनको अन्तिम बुदा जुन अति नै लामो हुनेछ, हामी कसरी आराधना गर्छौँ? धेरै मानिसहरूको लागि हामी कहाँ आराधना गर्छौँ भन्ने प्रश्न चाहिँ हामी कसरी आराधना गर्छौँ भन्दा बढी महत्त्वपूर्ण हुन्छ। धेरै मानिसको लागि, धेरै क्रिस्चियनहरू आराधनाको प्रकृतिभन्दा आराधना गर्ने ठाउँमा बढी ध्यान दिन्छन्। मानिसहरू प्रायः राम्रा भवनहरूमा उनीहरूको ध्यान जान्छ, एकदमै सजी सजावट, चर्च भवन, आकर्षक चर्च भवन बिल्डिङमा उनीहरूले त्यसलाई प्राथमिकता दिन्छ। कतिपयले त चर्चलाई, चर्च भवनलाई पवित्र स्थान मान्छ र जुत्ता फुकाल्न जोड दिन्छन्। यो पवित्र स्थान हो, यो पवित्र भवन हो, जुत्ता फुकाल्नुपर्छ, यहाँ जुत्ता लगाएर आउनु हुँदैन। सो धेरैको लागि हामी कहाँ आराधना गर्छौँ भन्ने कुराले एकदमै महत्त्व राख्छ। वास्तवमा युहन्ना 4 अध्यायमा पनि यही प्रश्न सामरी स्त्रीको लागि पनि महत्त्वपूर्ण देखिन्छ। कहाँ आराधना, कसरी होइन कहाँ आराधना भन्ने प्रश्न। जब सामरी स्त्री येशु अगमवक्ता हुनुहुन्छ भने बुझिन् उनले, जब येशु ख्रीष्टले उनको विगत र उसको वर्तमान पाप उजागर गरिदिनुहुन्छ तब उनले टपिक चेन्ज गर्छ, थोरै मोड्छ र आराधनाको स्थानको बारेमा बहस उठाउँछिन्। कृपया एकपल्ट 19-20 पदलाई हेर्नुहोस् न। त्यस स्त्रीले उहाँलाई भने, हजुर तपाईँ अगमवक्ता हुनुहुन्छ भने म थाहा पाउँछु, हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुसलेम हो। तपाईँ देख्नु हुँदैछ यहाँनिर ऐतिहासिक रूपमा इस्रायल विभाजित थियो र यो सामरी स्त्रीले सामरीहरूको प्रतिनिधित्व गर्छिन्, जसलाई यहुदीहरूको सामरीहरूलाई यहुदीहरूको दोस्रो दर्जाको मानिन्थ्यो, अर्थात् उनीहरू खस यहुदीहरू थिए। सामरीहरू इस्रायलहरूकै वंश थिए तर जसले इतिहासमा गैर यहुदीहरूसँग अर्थात् अन्य जातिहरूसँग विवाह गरेका थिए र उनीहरू एउटा फरक छुट्टै उनीहरूले त्यो धार्मिक परम्परा विकास गरिसकेका थिए। सो सामरीहरूले गिरिजिम भन्ने डाँडामा आराधना गर्थे, त्यही भएर यहाँ डाँडा कुरा गरिरहेको छ, जबकि यहुदीहरू यरुसलेममा आराधना गर्थे। त्यसैले आराधना कसरी गर्ने भन्दा कहाँ गर्ने भन्ने बहस एकदमै महत्त्वपूर्ण थियो। कहाँ, गिरिजिम डाँडामा आराधना गर्ने कि यरुसलेममा? येशूले उनलाई कसरी जवाफ दिनुभयो एकपल्ट 21-22 पदमा हेर्नुहोस् न। येशूले तिनलाई भन्नुभयो, ए नारी मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ, हामी जे आराधना गर्दछौँ सो जान्दछौँ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। अब तपाईँ मलाई बताउनुहोस्, येशू ख्रीष्टको अनुसार आराधना गर्ने सही स्थान कुन हो? यरुसलेम कि गिरिजिम डाँडा? हामीलाई जवाफ थाहा छ, यो दुवै स्थान होइन, स्थानले खासै महत्त्व राख्दैन. यसुले भन्नुहुँदैछ त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा गिरिजिम डाँडामा न त यरुसलेममा पिताको आराधना गर्नेछौ. यो सत्य हो कि यसु नआउन्जेल, त्यो घडी नआउन्जेल, त्यो बेला नआउन्जेल यरुसलेम नै आराधनाको निम्ति परमेश्वरले नियुक्त गर्नुभएको स्थान थियो यरुसलेम नै. यो कुरामा हामी स्पष्ट हुनुपर्छ. यरुसलेममा मन्दिर थियो, सुरुमा वासस्थान थियो, पछि मन्दिरमा परिणत भयो. परमेश्वरको बास त्यहीँ हुन्थ्यो आफ्नो मानिसहरूको माझमा मन्दिरको माध्यमद्वारा. तर त्यो मन्दिर आउनेवाला वास्तविकताको केवल छाया मात्र थियो. साँचो मन्दिर इँटा र माटोले बनेको मन्दिर होइन, तर शरीर मासु राडले बनेको मन्दिर आउँदै हुनुहुन्थ्यो. र येशू ख्रीष्टको आगमनसँगै त्यो त्यो वास्तविकता आइसकेको थियो. आराधना गर्ने स्थान अब कुनै भौतिक स्थानको बारेमा नभई, वा गिरिजिम डाँडा वा यरुसलेम नभई, तर उद्धार भएका मानिसहरूको बिचमा हुनेछ. अब उद्धार पाएका मानिसहरूको भेलामा परमेश्वरको आराधना हुनेछ. र यी उद्धार पारेका मानिस, उद्धार गरेका मानिसहरूलाई चर्च भनिन्छ, ख्रिस्टको शरीर भनिन्छ, परमेश्वरको भवन भनिन्छ. सो यो परमेश्वरको भवन होइन, तर यहाँ बसेका मानिसहरू परमेश्वरको भवन हो. त्यसकारण जब हामी आराधना गर्नको लागि बेला आउँछौँ, वास्तवमा हामी भवनलाई त्यति धेरै ठुलो महत्त्व हामी दिँदैनौँ. हामी कुनै भवनलाई परमेश्वरको भवनै भन्दैनौँ. हामी नै परमेश्वरको भवन हौ, हामी नै परमेश्वरको मन्दिर हौ. र यो ठाउँ आफैमा पवित्र छैन, बरु यस ठाउँमा भेला हुने मानिसहरू पवित्र छन्. यहाँ भेला हुने मानिसहरू पवित्र छन् जो परमेश्वरको महिमाको लागि उद्धार गरिएका र अलग गरिएका छन्। त्यसैले महत्त्वपूर्ण कुरा आराधनाको स्थान होइन, तर आराधनाको मनोवृत्ति हो. यो प्लेस लोकेसनको बारेमा होइन, तर एटिच्युडको बारेमा, नेचरको बारेमा, हामी कहाँ आराधना गर्छौँ भन्ने होइन, तर हामी कसरी परमेश्वरको आराधना गर्छौँ भन्नेले बढी महत्त्व राख्दछ. त्यसो भए प्रश्न भनेको हामी कसरी परमेश्वरको आराधना गर्छौँ? हाउ सुड वी वर्सिप गड? सो हामीले परमेश्वरको आराधना कसरी गर्ने भनेर हेर्नु अघि, म तपाईँलाई उहाँको आराधना कसरी नगर्ने भनेर एउटा उदाहरण दिन देखाउन चाहन्छु. हाउ नट टु वर्सिप गड, एउटा उदाहरण, परमेश्वरको आराधना कसरी नगर्ने. अघि भर्खरै हामीले पढेको खण्ड तपाईँलाई थाहा छ होला, हारुनका दुई छोराहरूको कथा लेवी 10 अध्यायमा पाउँछौँ. हारुनका दुई छोराहरू थिए, नादब र अबिहु. उनीहरूलाई भेट हुने पालमा, जुन पछि गएर मन्दिरमा परिणत हुन्छ, पुजारीको सेवा गर्न, पुजारीको रूपमा सेवा गर्न अभिषेक गरिएको थियो. एक दिन नादब र अबिहु दुवैले यस्तो काम गरे जसले उनीहरूको ज्यानै लिएको छ. तिनीहरू त्यस्तो के गरे? लेवी दस अध्यायले भन्दछ, हारुनको छोराहरू नादब र अबिहुले आफ्नो धुपौरो लिएर त्यसमा आगो भरे र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढाए. यसकारण त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पार्यो र उनीहरू परमप्रभुको सामु मरे. हामीले के थाहा हुनुपर्छ भने परमप्रभुको सामु आगो चढाउनु उनीहरूको यो पुजारी कर्तव्यको एउटा भाग थियो. उनीहरूलाई आगो बाल्नै पर्थ्यो. तर समस्या के छ भने यहाँ उनीहरूले बढी नै आगो बालेको छ, परमप्रभुले आज्ञा गर्नुभएको भन्दा बढी नै उनीहरूले गरेको छ. उनीहरूले अनधिकृत अथवा अनौठो, स्ट्रेन्ज फायर भन्छ, अनौठो आगो चढाएको छ. के गल्ती भयो? उनीहरूले जे गरे त्यसमा त्यस्तो ठुलो समस्या के थियो र कि उनीहरूको ज्यानै जानु पर्थ्यो, होइन र? किनभने हारुनका दुई छोराहरूले परमप्रभुलाई गम्भीरतापूर्वक लिएनन्, उनीहरूले परमेश्वरको आज्ञाहरूलाई आदरको योग्य ठानेनन् र योग्य आदर दिएनन्। कल्पना गर्नुहोस् न, हारुनको मनमा के विचार चलिरहेको थियो होला? ऊ शोक र अन्यताले भरिएको हुनसक्छ यतिखेर. आखिर उसले आफ्ना दुई छोराहरूलाई परमेश्वरको सेवा गर्न अर्पण गरेको थियो. अरूको छोराहरू बिग्रिरहँदाखेरि उसको छोराहरू त प्रभुको सेवा गर्नलाई अर्पण गरिएको थियो, होइन र? र अब त्यसको बदलामा उसले के पायो? दुवै छोराहरू एकै लास भयो. सायद हारुनले यसरी प्रतिज्ञा दियो होला, हे प्रभु किन किन केवल एउटा गल्तीको लागि किन यति ठुलो सजाय आए कि हामी यसबारे कुरा गर्न सक्दैनथ्यौँ? मैले केटाहरूलाई सम्झाउन सक्थेँ अर्कोचोटि त्यसो नगर्नु भनेर, तपाईँले हामीले यसबारे चेतावनी दिन सक्नुहुन्थ्यो नि। वाइ, कुनै पूर्व चेतावनी बिना किन तपाईँले मेरो दुवै छोराको ज्यान लिनुभयो? सायद हारूनसँग धेरै प्रश्नहरू थियो होला। तब मूसाले हारूनलाई यसो भने, तीन अध्यायमा तीन पदमा परमप्रभुले भन्नुभएको कुरा यही हो, मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु अनि सारा मानिसहरूको सामु म महिमित हुनेछु। त्यसपछि हारूनले के गरे? उरिसले मुर्मुर्दै, परमेश्वर त्यसो मलाई पनि मार्नुहोस्, मलाई बाँच्नु छैन र मलाई तपाईँको सेवा गर्नु छैन भनेर ऊ आफ्नो बाटो लाग्यो है। हो, त्यही भएछ। वचनले के भन्छ? हारून चुप बसे। ही हेल्ड हिज पीस। हारून चुप बसे। हारूनले परमेश्वरको पवित्रताको अर्थ बुझे। उनले आराधनामा परमेश्वरको अनादर गर्दाको परिणामको गम्भीरता बुझे। आराधनाको सन्दर्भमा परमेश्वर मानवीय त्यो नवीनतामा प्रसन्न हुनुहुन्न भन्ने कुरा बुझे। हाम्रो क्रिएटिभिटनेस उहाँलाई चाहिँदैन, हाम्रो क्रिएटिभिटनेस उहाँलाई चाहिँदैन, तर उहाँ आफ्नो प्रकटित इच्छाप्रति विश्वासयोग्य आज्ञाकारितामा प्रसन्न हुनुहुन्छ। सुप्रियहरू, यहाँबाट के सिक्छौँ भन्दा परमेश्वरसँग खेलाकाची गर्न मिल्दैन। वी क्यानट टेक गड लाइटली। परमेश्वरहरूका हल्का रूपमा लिन मिल्दैन। परमेश्वरले हारूनको छोराहरूलाई पहिल्यै नै उहाँको आराधना कसरी हुनुपर्छ भनेर स्पष्ट रूपमा उहाँले निर्देशनहरू दिइसक्नुभएको थियो। के लगाउने, के बाल्ने, कुन भाँडाकुँडा प्रयोग गर्ने, वेदीमा प्रयोग गर्ने तेल कुन चलाउने, यो सबै विषयमा परमेश्वरले पहिले नै बताइसक्नु भएको थियो। परमेश्वरले हारूनका छोराहरूलाई, नादब अबिहूलाई केवल मेरो आराधना गर भनेर आज्ञा मात्र गर्नुभएको थिएन, तर मेरो आराधना यसरी गर भनेर उहाँले तरिका पनि दिनुभएको थियो, तर उनीहरूले ध्यान दिएन। त्यसकारण नादब र अबिहूले केवल सामान्य गल्ती मात्र गरेको थिएन, यो त परमेश्वरको पवित्रतामाथिको हमला थियो, यो त आराधनालाई पुनः परिभाषित गर्ने एउटा दुस्साहस थियो। प्रियहरू, हामी कसरी परमेश्वरको आराधना गर्छौँ भन्ने कुराले गम्भीर महत्त्व राख्दछ। इट म्याटर्स टु गड। सो परमेश्वरको आराधना कसरी नगर्ने? हल्का रूपमा नगर्ने, परमेश्वरको पवित्रताको गम्भीरतालाई नबुझिकन नगर्ने। आराधनामा मन खुसी चल्दैन, जसरी भयो नि परमेश्वरको आराधना हुँदैन। तिमीहरू जेसुकै गर, परमेश्वरको महिमा गर भन्ने वचन उद्धृत गर्नु पर्याप्त छैन। यो पदले हामीलाई परमेश्वरको आराधनालाई हल्का रूपमा लिने र हामीले चाहेको तरिकाले उहाँको आराधना गर्ने अनुमति दिँदैन। यद्यपि आज धेरै मानिसहरू यही पद नै परमेश्वरको विरुद्धमा पाप गर्ने लाइसेन्सको रूपमा प्रयोग गरिरहेको देखिन्छ। वाट एभर यु डु, बाइबलले भनेको छ त जे गर, त्यसकारण जे गरे पनि हुन्छ चर्चमा बेला भएर, तर परमेश्वरको आराधना गर्नुपर्छ? हुँदैन, हुँदैन। हामीसँग परमेश्वरको आराधना कसरी गर्ने भनेर निर्णय गर्ने अधिकार स्वतन्त्रता छैन। गड ह्याज दि सोलो अथोरिटी। त्यसो भए हामी कसरी परमेश्वरको आराधना गर्छौँ? स्त्रीसँगको आफ्नो कुराकानी जारी राख्दै यसुले पद 23 र 24 कसरी आराधना गर्ने उहाँले बताउनु भएको छ। 23 र 24 हेर्नुहोस् न, तर बेला आइरहेको छ र त्यो बेला अहिल्यै हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। यसुले यी दुई पदमा आत्मा र सत्यता भन्ने वाक्यांश दुईपटक दोहोऱ्याउनु भएको छ र हामीले परमेश्वरको आराधना यसरी नै गर्नुपर्छ, आत्मा र सत्यतामा। हरेक पटक जब हामी भेला हुन्छौँ, हामीले परमेश्वरको आराधना आत्मा र सत्यतामा गर्नुपर्छ। हामीले चर्च कृपासँगै गर्ने हरेक कुरा आत्मा र सत्यता दुवैले चिन्हित हुनुपर्छ, दुवैले मार्ग गरेको हुनुपर्छ। जब हामी भेला हुन्छौँ, हामी मुख्य रूपमा प्राय 5 काम गर्छौँ होइन, हामी गाउँछौँ, हामी वचन पढ्छौँ, हामी प्रचार गर्छौँ, हामी प्रार्थना गर्छौँ, हामी पवित्र विधिहरू अभ्यास गर्छौँ र यी सबै कुराहरू आत्मा र सत्यतामा गरिनुपर्छ। र यी सबै कुरा आत्मामा गर्नु भनेको के हो र सत्यतामा गर्नु भनेको के हो? हामी पालो पालेन छौँ। पहिले आत्मामा आराधना गर्नु भनेको के हो? परमेश्वरको आत्मामा आराधना गर्नुको अर्थ के हो? यहाँलाई थाहा छ म यसको अर्थ के होइन म प्रायः बताउँछु र फेरि पनि पहिले आत्मामा आराधना गर्नुको अर्थ के होइन त्यो स्पष्ट हुनु। आत्मामा आराधना गर्नुको अर्थ आराधनाको समयमा आत्मामा लिन भएर लड्ने स्लेइङ इन द स्पिरिट भन्छ है अङ्ग्रेजीमा, वा शरीरको नियन्त्रण गुमाएर भुइँमा ढल्नु होइन आत्मामा आराधना गर्नुको अर्थ, यद्यपि त्यही नै व्याख्या चर्चित छ। ओके, आत्मामा आराधना गर्नुको अर्थ त्यो होइन, यस्ता क्रियाकलापहरू पवित्र आत्माको स्पर्श र छोवाई होइन। युना 4:24 पदमा प्रयोग भएको आत्मा शब्दले मुख्यतया पवित्र आत्मालाई जनाउँदैन, बरु मानिसको आत्मा हाम्रो भित्री अस्तित्वलाई जनाउँदछ। त्यसैले आत्मामा आराधना गर्नुको अर्थ भावुक हुनु वा शरीरको रौँ ठाडो ठाडो हुनु होइन। कहिलेकाहीँ भावुक सङ्गीत सुन्दा पनि शरीरको रौँ निकै नै ठाडो हुन्छ, तर त्यो आराधना होइन। आत्मामा आराधना गर्नुको अर्थ आफूलाई बिर्सनु, वरिपरिका मानिसहरूलाई बिर्सिनु अथवा व्यवस्था गर्नु होइन। यद्यपि हामी त्यही बुझ्छौँ, जब हामी भेला हुन्छौँ हामी आफआफ्नो दुनियाँमा हामी हराउँछौँ, आफआफ्नो संसारमा हामी डुब्न चाहन्छौँ। आत्मामा आराधना गर्नुको अर्थ आफ्नो चेतन आफ्नो चेतना गुमाउनु होइन, होस गुमाउनु होइन, आफ्नो सचेतना त्याग्नु होइन। एकछिनपछि होसमा आएर उठेपछि मात्र मैले आत्मा आराधना गर्ने गरेँ आज भनेर मान्छेले सोच्छ, होइन होइन। त्यसो भए परमेश्वरको आत्मामा आराधना गर्नुको अर्थ के हो? यसको अर्थ आराधना हाम्रो अस्तित्वको गहिराईबाट, हाम्रो हृदयबाट, हाम्रो प्राणबाट, हाम्रो सम्पूर्ण अस्तित्वबाट, आत्माबाट आउनुपर्छ। आत्मामा आराधना हुनुपर्छ। यसको अर्थ हाम्रो आराधना शब्दहरूभन्दा बढी नै हुनुपर्छ, हाम्रो ओठबाट निस्किने कुराहरूभन्दा यो बढी नै हुनुपर्छ। साँचो आराधना बाहिरी प्रदर्शनको बारेमा होइन, बरु आराधना गर्दा हामीले गर्ने हरेक कुरा इमान्दार र हाम्रो सोझो साँचो हृदयबाट, हाम्रो भित्री आत्माबाट उत्पन्न हुनुपर्छ। यसको अर्थ परमेश्वरको वचनको प्रचार केवल व्याख्यात्मक अभ्यासमा सीमित हुनुहुँदैन। यो व्याख्यात्मक अभ्यास हर्मोनिटिकल एक्सर्साइज मात्र होइन, परमेश्वरको वचनको प्रचार यो घोषणा हो। यो हाम्रो प्रार्थना केवल मुखबाट निस्किने केही संरक्षित शब्दहरूमा मात्र नभई हाम्रो हृदयको पुकारा हुनुपर्छ। गायन साँचो र आनन्दित हृदयबाट प्रभावित हुनुपर्छ आत्मामा आराधना गर्नुको अर्थ। धर्मशास्त्रको पठन श्रद्धा र हृदयको संलग्नका साथ गरिनुपर्छ। यो औपचारिकता भन्दा, यो कर्मकाण्ड भन्दा बेसी नै हुनुपर्छ। र बप्तिस्मा र प्रभु जस्ता पवित्र विधिको अभ्यास केवल बाहिर कर्मकाण्ड मात्र नभई साँचो हृदयदेखिको आराधनाको अभिव्यक्ति हुनुपर्छ। तपाईँलाई थाहा छ परमेश्वरले फरिसीहरूको आराधना किन स्वीकार गर्नु भएन? यसो आफै भन्नुहुन्छ, यस जातिले मलाई ओठले मात्र आराधना गर्छ, आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ। र दुःखको कुरा, आज चर्चमा धेरै मानिसहरू यस्तै छन्। धेरै मानिसहरू आमेन हालेलुया भन्छ, प्रभुको प्रशंसा होस् भन्छ, प्रभु म तपाईँलाई प्रेम गर्छु भन्छ, तर उनीहरूको हृदय परमेश्वरबाट टाढा छ। द्याट इज नट वर्सिपिङ गड इन स्पिरिट। त्यो आत्मामा परमेश्वर आराधना गर्नु होइन। यदि म तपाईँलाई आधुनिक शब्दहरूमा भन्न सक्छु भने आज चर्च एआई पुस्तका च्याटजिपिटी क्रिस्चियनहरूले भरिएको छ, च्याटजिपिटी क्रिस्चियन भरिएको छ। हेर्नुहोस्, च्याटजिपिटीले धेरै कुराहरू गर्न सक्छ, यसले सत्य उत्पन्न गर्न सक्छ, प्रवचन लेख्न सक्छ, गहिरो प्रश्नहरूको जवाब दिन सक्छ, प्रार्थना सुन्दर प्रार्थना लेख्न सक्छ। तर च्याटजिपिटीसँग प्राण छैन, च्याटजिपिटीको आत्मा छैन, च्याटजिपिटीसँग प्रेम छैन, हृदय छैन। त्यसैले आज धेरै ख्रिस्टियनहरूलाई सत्यता के हो थाहा छ, उनीहरूलाई ईश्वर शास्त्र थाहा छ, उनीहरूलाई धर्मशास्त्र थाहा छ, उनीहरूलाई राम्रोसँग बोल्न आउँछ, धर्मशास्त्र उद्धृत गर्न आउँछ, सिद्धान्त व्याख्या गर्न आउँछ, उनीहरूको ईश्वर शास्त्र सही छ, उनीहरूले दामी प्रचार गर्न सक्छ, उनीहरू गाउन सक्छ, उनीहरू आमेन हालेलुया प्रभुको प्रशंसा होस् भन्न सक्छ। तर उनीहरूमा एउटा कुराको कमी छ, उनीहरूको हृदय परमेश्वरदेखि टाढा छ, टाढा छ, त्यहाँ तोडिएको र पश्चातापी हृदयको कमी छ। तपाईँहरूमध्ये धेरैजना आराधनाको समयमा कस्तो देखिनुहुन्छ तपाईँलाई थाहा छ? यदि स्क्रिन हुन्थ्यो भने मैले यहाँ फोटो सायद देखाउन सक्थेँ। आराधनाको समयमा म हेर्छु, म फर्केर मान्छेले हेरिरहेको हुन्छु, मनमा ओफ कति गर्मी, पङ्खा चलाए पनि हुने नि, वचन कति लामो, 12:10 भइसकेछ, उता छुटिसक्यो। त्यो त्यो चाहिँ आत्मामा गरिने आनन्द होइन। तपाईँ यहाँ हुनुहुन्छ, तपाईँको शरीर यहाँ छ, बस्नुभएको छ, तपाईँको हृदय परमेश्वरबाट टाढा छ। यहाँ आइदिएर बसिदिएर परमेश्वरको आराम हुँदैन। फेरि हामी च्याट जिबिटी क्रिस्चियनहरू बन्न चाहँदैनौँ। आत्माविहीन, प्राणविहीन, भावविहीन परमेश्वरले आत्मा र सत्यतामा उहाँको आराधना गर्ने आराधकहरूलाई खोज्दै हुनुहुन्छ। फेरि चर्चमा उपस्थित हुनु पर्याप्त छैन, बाइबल खोलेर बस्नु मात्र पर्याप्त छैन, गायनको समयमा उभिनु मात्र पर्याप्त छैन, बुलेटिन हातमा लिनु पर्याप्त छैन, तपाईँको ओठ र शरीर चलाउनु मात्र पर्याप्त छैन, प्रार्थनाको समयमा आँखा चिम्लिनु पर्याप्त छैन। यी सबै बाहिरी कार्यहरू मात्र हुन्। र तपाईँको हृदय त्यसमा छैन भने यिनीहरूले कुनै अर्थ राख्दैन, कुनै अर्थ राख्दैन। एक्टिभिटिज डजन्ट ग्लोरिफाई गड यदि त्यहाँ हृदय छैन भने। साँचो आराधना हृदयबाट प्रभावित हुन्छ। हृदय बिना गरिएको सबै कुरा केवल प्रदर्शन मात्र हो। इट्स अल पर्फर्मेन्स। साँचो आराधना तब मात्र हुन्छ जब आफ्नो आत्मामा परमेश्वरसँग तपाईँको भेट हुन्छ, उहाँको प्रेम, उहाँको अनुग्रह, उहाँको सत्यता, उहाँको कृपा, दया, उहाँको पवित्रताको लागि उहाँको प्रशंसा गर्नमा, उहाँलाई उछाल्नमा तपाईँ आनन्दित हुनुहुन्छ। प्रियहरू, आत्मा बिनाको आराधना आनन्द बिनाको आराधना हो, आनन्द बिनाको आराधना आत्मा बिनाको आराधना हो। यसो प्रियहरू, के तपाईँको आराधनामा त्यहाँ आनन्द छ? आराधना छ, आनन्द छ। के तपाईँको लागि ख्रिस्ट आफ्नो हृदयको सबैभन्दा ठुलो खजना र धन हुनुहुन्छ? के गाउँदा, वचन पढ्दा, प्रार्थना गर्दा, प्रवचन सुन्दा उहाँको स्वाद मिठो, त्यो स्वाद तपाईँ लिनुहुन्छ? डु यु सेभर हिम? के तपाईँलाई मजा आउँछ उहाँको, उहाँलाई रस स्वादन गर्नुहुन्छ? के तपाईँको आराधना ख्रिस्टप्रति आनन्दित हृदयको समर्पणताबाट प्रभावित हुन्छ? इफ नट, इट्स नट वर्सिप, इट्स अ पर्फर्मेन्स। चर्च होइन, नाटकहरू हो, यहाँ वर्सिपर होइन, यहाँ एक्टरहरू भेला भएको छ। प्रिय, हामी मसिन होइनौँ, हामी रोबोट होइनौँ, हामी परमेश्वरको स्वरूपमा सृष्टि गरेका मानिसहरू हौँ जसले उहाँको आत्मामा आराधना गर्नुपर्छ, किनकि परमेश्वर आत्मा हुनुहुन्छ। दोस्रो, सत्यतामा हामीले आराधना गर्नुपर्छ। सत्यतामा, सत्यतामा आराधना गर्नुको अर्थ के हो भने सही तरिकाले बुझ्नको लागि हामीले केही प्रश्नहरू सोध्न आवश्यक छ। पहिलो भनेको सत्य के हो, दोस्रो आराधनाको लागि सत्य किन आवश्यक छ, तेस्रो आराधनामा कसरी सत्यतामा कसरी आराधना गर्ने। पहिले सत्य के हो अथवा सत्यता के हो? युहन्ना 17:7 सतमा यसो भन्नुहुन्छ, यो यही पुस्तकलाई पढाउनु भयो भने 17:17 यसो भन्नुहुन्छ कि उहाँले प्रार्थना गरिराख्ने क्रममा उहाँले भन्नुहुन्छ कि तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य होस्। सो सत्य भनेको परमेश्वरको वचन हो। यसको अर्थ हामीले परमेश्वरको आराधना उहाँको वचनअनुसार गर्नुपर्छ। यसको अर्थ हामी हावामा परमेश्वरको आराधना गर्दैनौँ, न त कुनै काल्पनिक वा आफूले बनाएको हामी परमेश्वरको आराधना गर्छौँ। हामी चलचित्रहरूमा देखेको येशूको पनि हामी आराधना गर्दैनौँ, हामी आफ्नै संस्करणको परमेश्वर सिर्जना गर्दैनौँ, र तपाईँ नै हाम्रो ईश्वर भनेर हामी उहाँलाई पुज्दैनौँ जसरी इसरायलले गरेका थिए। हामी वचनमा आफूलाई प्रकट गर्नुभएका परमेश्वरको आराधना गर्दछौँ। अब आराधनाको लागि सत्यता किन आवश्यक छ? किनभने सत्यता बिना साँचो आराधना हुनै सक्दैन। देयर इज नो ट्रु वर्सिप विदाउट द ट्रुथ। त्यसैले संसारमा आराधकहरू धेरै छ, धेरै छ, आराधनाको रूपहरू धेरै छन्, तर परमेश्वरले खोज्नुभएको आराधना ती मध्ये कुनै पनि होइनन्। परमेश्वरले साँचो आराधना खोज्दै हुनुहुन्छ, आत्मा र सत्यता भन्ने आराधना। सत्यता बिनाको आराधनाले हामीलाई मूर्ति पूजातिर डोर्याउँदछ। तपाईँलाई याद होला, परमेश्वरले इस्रायलीहरूलाई मिस्र देशबाट उद्धार गरेपछि के भयो? तिनीहरू सिनाईको उजाड स्थानमा आए, त्यहीँ पर्वतमै, पर्वतकै सामुनि इस्रायलीले छाउनी बनाए, त मूसा परमेश्वरसँग कुरा गर्न पर्वतमा उक्लिए, तर इस्रायलीहरू चाहिँ सिनाई पर्वतको फेदीमा छाउनी हालेर बसेका थिए। अनि मूसा फर्केर आफ्नो हातमा गवाएको थिए दुई शिला पाटी लिएर पर्वतबाट ओर्ले, जब म छाउनी नजिक आइपुगेँ उनले के देखेँ तपाईँलाई याद छ? उनले सुनको बाँसको मूर्तिको वरिपरि मानिसहरू नाचिरहेको गाइरहेको वर्सिप गरिरहेको देखे, उनीहरूले आराधना गरिरहेको देखे। भर्खरै उद्धार गरिएका यी मानिसहरूलाई सुनको बाँसको आराधना गर्दै गरेको मूसाले देखे अनि लस्ट इट, उसले आफूले नियन्त्रण गर्नै सकेन। यी मानिसहरू इमान्दार थिए, उनीहरू साँच्चै परमेश्वरको आराधना गर्न चाहन्थे, जसले उनीहरूलाई मिश्र देशको दासत्वबाट उद्धार गरेर ल्याउनु भयो। तर देयर वाज अ ल्याक अफ ट्रुथ, त्यहाँनिर सत्यताको कमी थियो। सत्यता मूसाले भर्खरै शिलापाटीमा लिएर आउँदै थियो, परमेश्वर को हुनुहुन्छ कस्तो हुनुहुन्छ भनेर उहाँले आफूलाई त्यो वचनमा प्रकट गर्नुभएको थियो, ढुङ्गामा लेखिएको वचन लिएर आउँदै थियो। तर त्यो आइपुग्नुभन्दा अगाडि नै उनीहरूले मूर्ति पूजा गरिसकेका थिए। उनीहरूको इमान्दारिताको बावजुद पनि उनीहरूले पहिले नै म बाहेक अरू कुनै देवता नमान्नु अथवा आफ्नो निम्ति कुनै मूर्ति नबनाउनु जस्ता पहिलो र दोस्रो आज्ञा उल्लङ्घन गरिसकेका थिए। यसकारण परमेश्वरले आफूलाई धर्मशास्त्रद्वारा प्रकट गर्नुभएको छ, उहाँले बताउनु भएको छ कि उहाँ को हुनुहुन्छ र उहाँ कस्तो हुनुहुन्छ र उहाँको त्यो स्व प्रकटीकरणले नै उहाँले आफूलाई प्रकट गर्नुभएको छ, त्यो प्रकाशले नै उहाँप्रतिको हाम्रो बुझाइलाई रूप दिनुपर्छ र हाम्रो आराधनालाई पनि हामीले आफ्नै कल्पनामा आधारित भएर उहाँको मानसिक वा दृश्य स्वरूप बनाउन मिल्दैन। परमेश्वर वचनले स्पष्ट देखाउँछ कि उहाँ मात्र आराधनाको योग्य हुनुहुन्छ र उहाँको आराधना एकदमै झुटा तरिकाले गर्नु उहाँको अपमान गर्नु हो। साँचो आराधना त्यस बेला मात्र सम्भव हुन्छ जब हामी साँचो परमेश्वरलाई उहाँले आफूलाई जसरी प्रकट गर्नुभएको त्यसरी नै चिन्छौँ। हाम्रो भावनाको आधारमा होइन, हाम्रो अनुभवको आधारमा होइन, हाम्रो विचारको आधारमा होइन, हाम्रो परम्पराको आधारमा होइन, तर परमेश्वरको वचनको आधारमा। त्यसैले जब हामी शनिबार चर्चमा भेला हुन्छौँ हाम्रो आराधना पूर्ण रूपमा उहाँको वचनमा आधारित हुनुपर्छ। अर्को शब्दमा हामीले बाइबलद्वारा परमेश्वरको आराधना गर्नुपर्छ, बाइबलद्वारा। अब म तपाईँलाई भेला भएको चर्च ग्रुपमा सत्यतामा परमेश्वरको आराधना गर्ने पाँच तरिकाहरू बताउन चाहन्छु, छोटकरीमा पाँच तरिकाहरू। पहिलो, हामी परमेश्वरको वचन प्रार्थना गरेर उहाँको आराधना गर्छौँ, परमेश्वरको वचन प्रार्थना गरेर। चर्च ग्रुपमा हामी परमेश्वरको वचन नै प्रार्थना गर्न भेला हुन्छौँ। हाम्रो प्रार्थनाले परमेश्वरको राज्यका प्राथमिकतालाई प्रतिबिम्बित गर्नुपर्छ। हाम्रो प्रार्थनाहरू परमेश्वरको वचनद्वारा नियन्त्रित हुनुपर्छ। र धर्मशास्त्रमा हामी प्रायः चार किसिमको प्रार्थनाहरू देख्छौँ। पहिलो तिमीथी दुई अधिक एक र दुई पद अनुसार तपाईँ लेख्न सक्नुहुन्छ। पहिलो तिमी दुई अधिक एक र दुई पद अनुसार चर्च ग्रुपमा भेला भएर हामी चार किसिमको प्रार्थनाहरू गर्नु एकदमै राम्रो हुन्छ। यी प्रार्थनालाई छोटकरीमा ACTS एक्स भनेर पनि बुझ्न सकिन्छ, अर्थात् एडोरेसन, कन्फेसन, थ्याङ्क्स गिभिङ एन्ड सप्लिकेसन, प्रशंसा, पाप स्वीकार, धन्यवाद र अर्जबिन्ती। र मलाई लाग्छ तपाईँले अघि भर्खरै हामीले यी सबै ढाँचा पछ्याएर प्रार्थना गरेको तपाईँले याद गर्नुभयो होला। हामीले स्तुतिबाट अथवा प्रशंसाबाट सुरु गऱ्यौँ, त्यसपछि पाप स्वीकार हुँदै अर्जबिन्तीमा हामीले अन्त गऱ्यौँ। दोस्रो, हामी उहाँको वचन पढेर हामी परमेश्वरको सत्यतामा आराधना गर्छौँ, सत्यतामा परमेश्वरको आराधना गर्छौँ। पहिलो तिमोथी चार अधिकको तेह्र पदमा पावलले पास्टर तिमोथीलाई चर्चमा सार्वजनिक रूपमा धर्मशास्त्र पढ्नमा आफूलाई समर्पित गर्न आज्ञा गरेका छन्। र हामीले पनि त्यही गर्नुपर्छ, हामीले पनि परमेश्वरको वचनलाई सार्वजनिक रूपमा पढ्नमा आफूलाई चर्चको रूपमा हामीले समर्पित गर्नुपर्छ। हामीले सँगै एकसाथ परमेश्वरको वचनलाई नियमित रूपमा यहाँ हामीले पाठ गर्नुपर्छ, जुन अघि भर्खर हामीले गऱ्यौँ। तेस्रो, हामी उहाँको वचन गाएर हामी परमेश्वरको आराधना गर्छौँ, प्रार्थना गरेर, वचन पढेर र वचन गाएर। यसको अर्थ यो होइन कि हामी बाइबल कुनै एउटा अध्याय लिन्छौँ र गाउन सुरु गर्छौँ। तर वचन गाउनुको अर्थ परमेश्वरको वचनको सत्यताले भरिएको गीतहरू गाउनु। कतिचोटि वचन सङ्घका केही खण्डहरूलाई जस्तो त्यस्तै गाउनु मिल्छ तर सबै खण्डहरू मिल्दैन। त्यसकारण आराधनालाई गीत छनौट गर्दा हामीले तिनवटा प्रश्न सोध्दा एकदम महत्त्वपूर्ण हुन्छ, तिनवटा प्रश्नहरू आराधनाको निम्ति। पहिलो प्रश्न, के हो बाइबल यस अथवा बाइबल सम्बद्ध छ? हामीले गाउने भजनहरू के बाइबल सम्बद्ध छ? हामीले बाइबलले भजन गाउनुपर्छ, दसचोटि दोहोरिए नि भावनामा उत्तेजित पार्ने तर परमेश्वरको सत्यताविहीन भजनहरू, त्यो हलुका बादल जस्तो भजनहरू हामीले गाउनु हुँदैन। भावना नराम्रो होइन तर हामी भावनालाई प्राथमिकता दिन चाहँदैनौँ। तपाईँलाई थाहा छ नि बैलगाडामा गोरु जहिले पनि अगाडि हुन्छ अनि गाडा पछि हुन्छ। यदि गोरु पछि र गाडा अगाडि राख्यो भने के हुन्छ? काम गर्दैन, त्यसले दुर्घटना हुन्छ। त्यसले परमेश्वरको सत्यताले हाम्रो भावनालाई हाँक्नुपर्छ, भावनाले सत्यतालाई हाँक्ने होइन। सो हामीले के बुझ्नुपर्छ भने भजन गीतहरू केवल धुन मात्र होइन, भजन गीतहरू सिद्धान्त हो, शिक्षाहरू हुन्। त्यसरी हामी के गाउँछौँ, के सिकाइरहेको छौँ, के घोषणा गरिरहेको छौँ, त्यसले एकदमै धेरै महत्त्व राख्दछ। ईश्वर शास्त्रीय रूपमा कमजोर भजनहरूले हामीलाई कमजोर आराधनातिर डोर्याउँछ। दोस्रो क्वेसन हामी सोध्नुपर्ने प्रश्न, के यो भजन सुसमाचार केन्द्रित छ? के यो भजन सुसमाचार केन्द्रित छ? हामीले कस्तो खालको भजन गाउने? के यो बाइबले छ? दोस्रो, के यो सुसमाचार केन्द्रित छ? के यो भजनले सुसमाचारलाई घोषणा गर्दछ? भजन सङ्ग्रह 96 दुई पदले भन्दछ, परम प्रभुको निम्ति भजन गाऊ, उहाँको नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। कि हामीले गाउने भजनहरूले ख्रिस्टले गर्नुभएको उद्धारको घोषणा गरिरहेको छ। सामूहिक रूपमा आराधनामा गाइने चर्चको भजनहरू हामी ख्रिस्टको लागि के गर्न सक्छौँ, के गर्न सक्छौँ? हामी ख्रिस्टको लागि ज्यान दिन सक्छौँ, कति माया लिन सक्छौँ, सबै कुरा छाड्न सक्छौँ, के गर्न सक्छौँ, त्यो घोषणा गर्ने भन्दा पनि बढी हामीले गाउने भजनहरू ख्रिस्टद्वारा हाम्रो मुक्तिको लागि परमेश्वर के गर्नुभएको छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ। चर्चका भजन मुख्यतया हाम्रा सङ्कल्पहरूको बारेमा हुनुहुँदैन, तर परमेश्वरको बचाउने कार्यको बारेमा हुनुपर्छ। तेस्रो हामीले सोध्नुपर्ने प्रश्न, के यो समग्र चर्चले गाउन मिल्ने खालको भजन हो? कि सबैले गाउन सक्छ? इज दिस कङ्ग्रिगेसन हो? सो के यो बाइबल छ? के यो ख्रिस्ट केन्द्रित सुसमाचार केन्द्रित छ भजन? र तेस्रो, के यो सबै विश्वासले गाउन सक्छ? किन यो प्रश्न किन महत्त्वपूर्ण छ? किनकि हामीले गाउने भजनहरू यहाँ अगाडि उभिने क्वायरका मानिसहरूको लागि मात्र होइन, यद्यपि हामी उहाँलाई क्वायर पनि भन्दैनौँ, हाम्रो लागि त सम्पूर्ण चर्च क्वायर हो। यहाँ गाइने भजन, यो बुलेटिनमा छापिएको भजनहरू जुन तपाईँले देख्नुहुन्छ, यो सबै तपाईँको लागि हो, तपाईँले गाउनुहोस् भनेर छापिएको छ। कसैले एकपटक यसो भनेको छ कि विश्वासीहरूको आवाज नै सबैभन्दा मुख्य बाजा हो। मैले अघि नै भनिसकेको छु, वचनको यो बुदा लामो हुनेछ, सायद फिल गरिराख्नु भएको छ होला, हामी चाँडै सिधाउँदैछौँ। त्यही भएर हामी सबैले भजन गाउनुपर्छ, सबैले यहाँ हामी सबैले गाउनुपर्छ। हामीले भजनको सुर र ताललाई ध्यान दिन्छौँ, छिट्टो सके भजन धेरै हाई सकि, अरूले गाउन सक्दैन सकि भनेर हामी सबै ध्यान दिएर भजन छान्छौँ हामी सोमबारको दिनमा बसेर। त्यसैले प्रियहरू उभिएर चुइगम चपाउँदै फोन हेर्दै वा बुलेटिनले हम्काउँदै नबस्नु होला भजन गाउने समयमा। हुन त कतिचोटि लिरिक्सहरू हामीलाई याद हुन्छ, भजन शब्द थाहा हुन्छ, मिल्छ होइन, तर बुलेटिन हेर्नु है, यो हेर्नु, यो शब्दहरू हेर्नु, के गाउँदैछु भनेर थाहा गर्नु, अनि यो गाउनु एकदमै महत्त्वपूर्ण छ तपाईँको लागि, एकदमै महत्त्वपूर्ण छ। मलाई थाहा छ यहाँ गर्मी छ, तर त्यसले के फरक पार्छ? पसिनाले तपाईँको मेकअप बगाउँदैछ त कसले ध्यान दिन्छ? हिचोखे बगाओस्। हामी सबै गाउँछौँ, हामी गाउनको निम्ति बचाइएका छौँ। प्रिय, तपाईँलाई गाउन मजा आउँदैन भने, अन्य उद्धार गरेका मानिसहरूको आवाजमा आफ्नो आवाज मिलाउन मन लाग्दैन भने, स्वर्ग तपाईँको लागि एकदमै बोरिङ ठाउँ हुनेछ, बोरिङ पट्यार लाग्दो ठाउँ हुनेछ। किनभने स्वर्ग हरेक जाति, हरेक भाषा, हरेक कुल र राष्ट्रका मानिसहरूले भरिएका हुनेछ, जसले ठुलो स्वर खोलेर, गाँड फुलाएर भन्छ नि, घोक्रो फुलाएर उनीहरूले गाउनेछन्। त्यसले मित्रहरू आफ्नो सारा शक्ति लगाएर गाउनुहोस्, बेडली त्यो ओठ मात्र नचार्नुहोस्, बल्ला बल्ला यो पैतालादेखि गाउनुहोस्, सम्पूर्ण शरीर सबै प्रयोग गर्नुहोस्। हुन त नभन्नुपर्ने हो मैले तपाईँलाई, यो त ख्रिस्टको क्रुसको कार्यले, सुसमाचारले तपाईँलाई अटोमेटिकली बनाउनु पर्ने हो, तर कसरी हामीलाई वचनको रिमाइन्डरहरू हामीलाई चाहिन्छ। र प्रिय चर्च परिवार, हामीले बाइबलीय सुसमाचार केन्द्रित र सबैले गाउन सक्ने भजन गाउनुपर्छ। र हाम्रो अहिलेको गायन त केवल अभ्यास मात्र हो, यो रिहर्सल मात्र हो, रियल सो त आउनै बाँकी छ। मुख्य सो आउनै बाँकी छ, जुन हामी अनन्ततामा गर्नेछौँ। हामीले त्यसकारण अहिले त्यो भविष्यमा गाउने भजनहरू, अनन्ततामा हामीले गाउने भजनहरू अहिले चर्चमा हामीले गाइरहेको हुनुपर्छ। र तपाईँलाई थाहा छ हामी भोलि स्वर्गमा कस्ता खालको भजनहरू गाउँछौँ। मैले बाइबल खोलेर हेरेँ, काहीँ पनि फरियामाथि चौबन्दी चोली भेटाइनँ मैले, काहीँ पनि मैले यसुको लागि म उफ्रन्छु, म नाच्छु, म कुद्छु, दौडन्छु काहीँ पनि भेटाउँदिनँ म बाइबलमा। प्रकाश र प्रकाश छ अध्याय, चार अध्याय र यसाया छ अध्याय जस्तो खण्डहरूमा मैले दुईवटा एउटै भजन दुई ठाउँ मैले भेटाएको छु, दुई ठाउँमा। प्रकाश चार अध्यायमा त्यही भजन छ, छ अध्यायमा पनि, पुरानो करणमा पनि जुन भजन छ, नयाँ करण त्यही भजन छ, अनि त्यो नयाँ करण भएको भजनै स्वर्गको भजन हो। प्रकाश चार अध्यायमा स्वर्गमा यसो युनाले हेरिरहँदाखेरि त्यहाँनिर भएका भेला भएका उद्धार गरेका मानिसहरूले यो भजन गाइरहेको छ, पवित्र 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 परमप्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो र हुनुहुन्छ र जो आउनुहुनेछ। त्यसैले हामी स्वर्गमा जे गाउन गइरहेको छौँ त्यसको प्रकाश अहिले हामीले यहाँ त्यो भजनहरू गाएर परमेश्वरको आराधना हुनुपर्छ। सो गाउने बित्तिकै भजनको लिरिक्सको बेला बेलामा यसो शब्द लाउने बित्तिकै परमेश्वरको आराधना हुँदैन, यो कुरामा हामी क्लियर हुनुपर्छ। चौथो, हामी उहाँको वचन प्रचार गरेर आराधना गर्छौँ। पहिलो तिमीमध्ये चार अध्यायको 14 पद अनुसार उहाँको वचन प्रचार गरेर हामी उहाँको आराधना गर्छौँ। प्रवचन चर्चको मुख्य इन्जिन हो, हाम्रो आराधनाको गुणस्तर परमेश्वरको वचनको विश्वास योग्य प्रचारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। हाम्रो आत्मिक जीवन यस पुलपिटमा निर्भर छ, तपाईँको जीवन यस पुलपिटमा निर्भर छ। यदि यो पुलपिट बलियो छ भने तपाईँको जीवन, चर्चको जीवन गवाई पनि बलियो हुनेछ। तर यदि यो पुलपिट, यो यहाँ भएको प्रचार कमजोर छ भने हाम्रो जीवन, हाम्रो गवाई पनि कमजोर हुनेछ, हाम्रो आराधना पनि कमजोर हुनेछ। त्यसकारण जब हामी भेला हुन्छौँ हामीले परमेश्वरको वचन प्रचार गर्नुपर्छ। हामीले आफ्नै विचार, हाम्रो अनुभव अथवा हाम्रो धारणाहरूको हामीले प्रचार गर्नु हुँदैन, तर हामीले केवल परमेश्वरको वचन प्रचार गर्नुपर्छ। किनकि उहाँको वचनद्वारा नै हामी उहाँको आराधनाको निम्ति बनिएका थियौँ, र उहाँको वचनद्वारा नै हामी उहाँको आराधनाको निम्ति बचाइएका छौँ, र उहाँको वचनद्वारा र वचनको लागि र वचन प्रचार गरेर उहाँको आराधना गर्न हामी हरेक शनिबार यहाँ भेला हुँदछौँ। र नम्बर 5, उहाँको वचन अभ्यास गरेर, यसको त बप्तिस्मा र प्रभुभोज जस्ता विधिहरू पालन गरेर, मत्ती 28 अध्याय, पहिलो कोरिन्थी 11 अध्याय। स्थानीय चर्चले दुईवटा विधिहरू दिएका छन्, बप्तिस्मा र प्रभुभोज। हामी सुसमाचारमा विश्वास गर्ने, पापबाट फर्किने र येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई पानीमा डुबाएर बप्तिस्मा दिएर परमेश्वरको आराधना गर्छौँ। याद गर्नुहुँदैछ, बप्तिस्मा पनि आराधनाको एउटा भाग हो। साथै हामी प्रभुभोजको अभ्यासद्वारा प्रभु फर्किनाइन्जेल उहाँको मृत्यु घोषणा गरेर परमेश्वरको आराधना गर्दछौँ। हामीले सोचेको त 15 मिनट मात्र आराधना जस्तो लागेको थियो, होइन रहेछ, सुरुदेखि अन्तिमसम्म आराधना रहेछ। एउटा साँचो चर्चले अब निस्तार चाँड मनाउँदैन, त्यो त केवल छाया मात्र थियो, वास्तविकता आइसकेको छ। अब हामी भेडा बलिदान गर्दैनौँ, किनकि परमेश्वरको थुमा भेडा हाम्रो लागि पहिले नै बलि भइसक्नु भएको छ। त्यसकारण हामी प्रभुभोज मनाउँछौँ। र अन्त्यमा हामीले यो कुरा बुझ्नुपर्छ कि साँचो आराधनाको लागि आत्मा र सत्यता दुवै चाहिन्छ। जोस मात्र पर्याप्त छैन र सही सिद्धान्त मात्र पनि पर्याप्त छैन। यसको अर्थ बुझ्नुहुँदैछ, जोस मात्र पर्याप्त छैन र सिद्धान्त मात्र पनि पर्याप्त छैन। एकातिर यो सामरीहरूमा निकै ठुलो जोस थियो, उनीहरू इमान्दार थिए, उनीहरूको राम्रो मनसाय थियो, उनीहरू भावुक थिए, तर उनीहरूमा सत्यताको कमी थियो। उनीहरूले नचिनेको परमेश्वरको आराधना गरिरहेको थियो, उनीहरू अज्ञानतामा आराधना गर्दै थिए, उनीहरूले कसको आराधना गर्दै थियो भन्ने कुरा उनीहरूलाई थाहै थिएन। अर्कोतिर यहुदीहरूमा सत्यता थियो, उनीहरूसँग सत्यता थियो, तर तिनीहरूको आराधना इमान्दारी र जोस र साँचो भक्ति रहित थियो। तिनीहरूको हृदय परमेश्वरबाट टाढा थियो, सामरीसँग हृदय थियो, जोस थियो, सत्यता थिएन, यहुदीहरूसँग सत्यता थियो तर हृदय थिएन। तपाईँको बारेमा नि तपाईँको आराधनालाई कसरी वर्णन गर्न सकिन्छ? तपाईँ जोसवाला मात्र आराधक हो कि तपाईँ सिद्धान्तवाला मात्र आराधक हो? याद गर्नुहोस्, जोसले मात्र हुँदैन, याद गर्नुहोस् सिद्धान्तले मात्र पनि हुँदैन। यसुले भन्नुभयो साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा, आत्मा मात्र होइन, सत्यतामा मात्र पनि होइन, आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई पिताले खोज्नुहुन्छ। सुप्रियहरू, शनिबारको भेलामा पिताले अभिनय गर्नेहरू होइन, कलाकारहरू होइन, साँचो आराधक खोजिराख्नु भएको छ। के तपाईँ एक साँचो आराधक हुनुहुन्छ? अनुसार प्रार्थना।